यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। शहीद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो। शहीदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेपालमा कोरोना संक्रमण दर घट्दो। 13,145 नमूना परीक्षण गर्दा 3,540 जनामा संक्रमण पुष्टि। दुई महिनाभित्र 5 वर्षदेखि 11 वर्षसम्मका बाल बालिकालाई फाइजर खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी। र उत्तर कोरियाद्वारा सन् 2017 यताकै ठूलो क्षेपास्त्र परीक्षण गरेको दावी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइएको छ। शहीद सप्ताहको अन्तिम दिन आज काठमाडौँको लैनचौर स्थित शहीद स्तम्भमा माल्यार्पण गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गर्ने सबै शहीदको एकीकृत अभिलेख तयार पार्न निर्देशन दिनुभयो। प्रधानमन्त्री देउवाले शहीदको बलिदानकै कारण मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हुनाले उहाँहरूको योगदानका बारेमा आउने पुस्तालाई जानकारी दिन यथार्थ विवरण सहितको अभिलेख आवश्यक रहेको बताउनुभयो।
शहीदको योगदानलाई चिरस्थायी बनाउन नेपाल सरकारले शहीदहरूको नाममा विभिन्न मार्ग स्थानको नामाङ्कन गर्ने पुस्तकालय स्थापना गर्ने शहीदहरूको जीवनी संघर्षको इतिहासलाई प्रकाशन गरी नयाँ पुस्तालाई जानकारी गराउने लगायतका कामहरू गर्दै आइरहेको छ। यस्ता कार्यद्वारा विधिमा थप विस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ। मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरूको सत्य तथ्य विवरण सहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य बढाउन निर्देशन दिन चाहन्छु।
प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन र राजनैतिक परिवर्तन शहीदहरूको योगदानकै कारण सम्भव भएको धारणा राख्नुहुँदै शहीदको सपना साकार पार्न सबैले आआफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री देउवाले मुलुकको अबको लक्ष्य राजनैतिक परिवर्तनलाई संस्थागत गर्दै तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो। शहीद सप्ताहका अवसरमा गएका वर्षहरूमा प्रभात फेरी लगायतका विभिन्न कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष भने कोरोना भाइरस संक्रमणको जोखिमका कारण केही सांकेतिक कार्यक्रमहरू मात्रै आयोजना गरियो। स्वतन्त्रताको माग गर्दा 1997 सालमा शहीद शुक्रराज शास्त्रीलाई माघ 10 गते काठमाडौँको टेकु स्थित पचलीमा, माघ 13 गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई, माघ 15 गते शोभा भगवतीमा राणा शासकले मृत्यु दण्ड दिनुभएको थियो। माघ 10 देखि 16 गतेसम्म शहीदको सम्झनामा शहीद सप्ताहको रूपमा विभिन्न कार्यक्रम हुँदै आएका छन्। प्रतिनिधि सभाको आजका लागि निर्धारित बैठक माघ 26 गते बुधबार दिनको 1 बजे बस्ने गरी सारिएको छ। मुलुकमा COVID-19 संक्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ 26 गतेका लागि तोक्नु भएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ। यसैगरी राष्ट्रिय सभाको भोलिका लागि बोलाइएको बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा भोलिका लागि बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको उल्लेख छ। नेपालमा आज थप 3,540 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयद्वारा आज आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता संगीता मिश्रले 13,145 नमूनाको परीक्षण गर्दा 3,540 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यस्तै गएको 24 घण्टामा 6,359 जना कोरोना संक्रमण मुक्त भएका छन् भने माघ 13 गतेदेखि आजसम्म श्री वीरेन्द्र अस्पतालमा 12 जना र अन्य विभिन्न अस्पतालमा थप 20 जना गरी 32 जनाको मृत्यु भएको प्रवक्ता मिश्रले जानकारी दिनुभयो। देशभरि 83,999 जना सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्। यसैबीच स्वास्थ्य मन्त्रालयले सरकारी प्रयोगशाला बाहिर गरिएको नमूना परीक्षणको एकिन नतिजा सरकारलाई उपलब्ध गराउन विभिन्न प्रयोगशालाहरूलाई अनुरोध गरेको छ। मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर रुद्र प्रसाद मरासैनीले आगामी दुई महिनाभित्र 5-11 वर्षका बाल बालिकालाई फाइजर खोप लगाउने सरकारको लक्ष्य रहेको जानकारी दिनुभयो।
र नेपाल सरकारले कम्तीमा पनि 18 वर्षभन्दा माथिको जनसंख्यालाई 100% खोप लगाउने हिसाबले नेसनल डिप्लोयमेन्ट एन्ड भ्याक्सिनेसन पोलिसी राष्ट्रिय खोप नीति जारी गरेको छ। चैतको मसान्तसम्ममा 18 वर्षभन्दा माथिको समुदायलाई सबैलाई खोप लगाउने लक्ष्य छ। त्यो मात्रै नभएर नेपाल सरकारले आगामी दुई महिनाभित्रमा 5-11 वर्षको समुदायलाई समेत खोप लगाउने लक्ष्य राखेको छ।
डाक्टर मरासैनीले अहिले पनि सरकारसँग 10,00,000 प्यारासिटामोल भण्डारणमा रहेको जानकारी दिनुहुँदै प्यारासिटामोलको अभाव रोक्न निजी फार्मेसीहरूको अनुगमन गर्नुपर्ने बताउनुभयो। सरकारले चैत मसान्तभित्र 18 वर्ष माथिका 100% नागरिकलाई खोप लगाउने लक्ष्यका साथ खोप अभिलेखको अध्यावधि गर्न 5-सदस्यीय समिति गठन गरेको छ। समितिले दुई हप्तामा खोपको अभिलेख स्पष्ट पार्ने मन्त्रालयका प्रवक्ता डाक्टर मिश्रले जानकारी दिनुभयो। सरकारले पहिलो र दोस्रो खोपको कोविशील्ड एस्ट्राजेनेका मोडर्ना फाइजर वा भेरोसेल जुन लगाएको भए पनि खोपको बुस्टर डोजमा कोविशील्ड र एस्ट्राजेनेकाको मात्रा दिइने प्रवक्ता मिश्रले बताउनुभयो। खानेपानी मन्त्री उमाकान्त चौधरीले आगामी चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले निर्माणमा संलग्न चिनिया कम्पनी सिनो हाइड्रोले काम शुरू भएको 3 महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिनुभयो। मन्त्री चौधरीले दैनिक कार्ययोजना बनाएर काम भइरहेको बताउनुहुँदै प्रत्येक 7 दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्था समेत गरिएको जानकारी दिनुभयो। अस्थायी रूपमै भए पनि पहिलेकै परिमाणमा दैनिक निर्धारित समयमा काठमाडौँ उपत्यकामा आउने विश्वास दिलाउनु हुँदै उहाँले एसियाली विकास बैंकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी संरचनालाई अघि बढ़ाउने बताउनुभयो। गत असार 1 गते आएको बाढ़ीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरूङमा क्षति पुर्याएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले कुष्ठ रोग लगायतका रोगहरूको उन्मूलनका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। 69 विश्व कुष्ठ रोग दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भर्चुअल रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खतिवड़ाले रेबिज, कालाजार, हात्तीपाइले, मलेरिया लगायतका अन्य रोगहरूको उन्मूलनमा समेत सरकारले निरन्तर प्रयास गरिरहेको र कोविड महामारीको समयमा पनि सरकारको नियमित खोप अभियान निरन्तर चलिरहेको बताउनुभयो। रोग दिवस प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार मनाउने गरिन्छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकैलाई कानून बमोजिम कार्यवाहीको दायरामा ल्याई पीड़ितलाई न्याय दिलाउने प्रतिबद्धता जनाउनु भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थापना गरेको कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाई कक्षको आज उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले पीड़ितको गुनासो सुनवाईका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितामा मार्शल टोली गठन गरी दोषीलाई कार्यवाही गर्न शुरू गरिएको बताउनुभयो। मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनवाई कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताउनुभयो। वैदेशिक रोजगारीका नाममा हुने कुनै पनि प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेन पावर कम्पनी वा अन्य संस्था उप वैदेशिक रोजगार एन 2064 र अन्य सम्बद्ध कानून बमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कार्यवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनु भएको छ। विराटनगर स्थित कोइराला निवासमा आज बिहान संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले लोकतन्त्रमा अध्यावधिक निर्वाचन मौलिक हक भएकाले कुनै बहानामा निर्वाचन सार्न नहुनेमा जोड़ दिनुभयो। बिहानदेखि बाक्लो कुहिरोसँगै बढ़ेको शीतलहरका कारण तराई तथा मधेस प्रदेशका विभिन्न जिल्लाहरूको जनजीवन प्रभावित भएको छ। बाक्लो कुहिरोका कारण तराई हवाई सेवा प्रभावित हुनुका साथै यातायात सेवा पनि प्रभावित बनेको छ। अत्यधिक चिसोले गरीब तथा विपन्न परिवारलाई समस्या हुनुका साथै रुघाखोकी, हाडजोर्नी तथा दमका बिरामी बढ़ेको स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ। काठमाडौँको गुहेश्वरीबाट थापाथली पुलसम्मको बागमती किनारमा दायाँ बायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ। नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रंजितले जारी गर्नुभएको सूचनामा उल्लेख छ। यसअघि पनि यस्ता संरचना हटाउन पटक पटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकोमा त्यसको व्यवस्था भएकाले पुनः सूचना प्रकाशन गर्न बाध्य हुनु परेको समितिले जनाएको छ। बाजुरा जिल्ला सदरमुकाम मार्तडी विद्युतको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। राष्ट्रिय प्रसारण लाइनमा जोडिएर मार्तडी बजारमा विद्युत सेवा नियमित भएसँगै सेवाग्राही खुशी भएका छन्। बाजुराबाट राजेन्द्र विकको रिपोर्ट।
छ बजे बन्द गरेर हामी क्यान्डल जलाएर खाना पकाउँथ्यौँ भनेपछि हामी 9 बजेसम्म पनि व्यापार गर्न पाउने भयौँ, छोराहरू पनि पढ्न पाउने भए, हामी धेरै खुसी छौँ।
बाजुरा सदरमुकाम मार्तडी स्थित उनी हाट बजारमा व्यवसाय गर्दै आएकी मुगुकी चुपा धराला उहाँ जस्तै जिल्लाका विभिन्न गाउँबाट कामको सिलसिलामा हजारौंको संख्यामा बसोबास गर्ने सदरमुकाम मार्तडीका स्थानीय विद्युतको राष्ट्रिय प्रसारण लाइन चढान भएपछि निकै हर्षित भएका छन्। दैनिक 5 देखि 10 घण्टा लोडसेडिङको मार खेपेका स्थानीय व्यवसायी विद्यार्थी लगायत सेवा विद्युत जडान पछि निकै खुशी भएका हुन्। स्थानीय गोरख सार्की
समस्यामा परेका विद्यार्थीलाई पढाइमा पनि समस्या भएको थियो, विशेष गरेर अनलाइन शिक्षाका लागि पनि यो सजिलो भएको छ।
मार्तडी साना जलविद्युत केन्द्र आफ्नै स्वामित्वमा लिने पत्र प्राधिकरण वितरण शाखा कार्यालय बाजुरालाई नेपाल विद्युत प्राधिकरणले पठाएपछि सदरमुकाम मार्तडीमा प्रसारण लाइन जडान भएको हो। विद्युत प्राधिकरण वितरण शाखा कार्यालय बाजुराका प्रमुख ललित कुमार मण्डल,
कसरी यो बाजुराका भनौँ न यो मार्तडी बजारका जनताहरूलाई अब 24 घण्टा विद्युत सेवा उपलब्ध गराउने भन्ने कुरोको पनि निर्णय भयो। यहाँ लोड सेडिङ अब हुँदैन।
जिल्लामा नियमित विद्युत सेवाको माग गर्दै नागरिक आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय बाजुराको संयोजनमा बसेको सर्वपक्षीय बैठकको निर्णय बमोजिम प्राधिकरणले विद्युत सेवा उपभोक्तालाई नियमित दिने गरी सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेल,
नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोड्ने भनेर हामी लाइसकेको अवस्था छ। अब मोटामोटी हाम्रो बाजुरा जिल्लामा लोड सेडिङको चाहिँ अन्त भयो भन्दा हुन्छ। हामी सबैको प्रयास निरन्तर प्रयासबाट यो सफल भयो।
जिल्ला भरि नै सेवा दिने उद्देश्य राखेको प्राधिकरणले हाल जिल्ला सदरमुकाम मार्तडी सहित बुढीगंगा नगरपालिकाका केही ओडाहरूमा समेत सेवा विस्तार गरिसकेको छ भने खतर छेडेदह गाउँपालिकामा परीक्षण शुरू भइसकेको छ। राष्ट्रिय प्रसारण लाइन जडानले तीव्रता पाएपछि जिल्लाका नागरिकमा नियमित विद्युत सेवा पाउनेमा आत्मविश्वास पलाएको छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
कञ्चनपुरको बेलौरी नगरपालिकामा बेवारिसे अवस्थामा रहेको करिब 22 किलोग्राम चरेस प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको गस्ती टोलीले बेलौरी नगरपालिका 3 बुटाबारीमा भारतीय नम्बरको मोटरसाइकलमा हरियो बोरामा डोरीले बाँधेर राखेको अवस्थामा बरामद गरेको हो। मोरङ जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा अत्यधिक रासायनिक मल तथा विषादीको प्रयोग बढ्दै गएको छ। रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटोमा अम्लीयपन बढ्दै गएपछि उर्वरा शक्ति कमजोर हुँदै गएको पाइएको छ। विराटनगरबाट कुमोद अधिकारीको रिपोर्ट।
मुलुककै प्रमुख अन्नको भण्डारको रूपमा चिनिने मोरङ जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा आम्लेपन बढ्दै गएपछि उर्वरा शक्ति कमजोर बन्दै गएको छ। उत्पादन बढाउन अत्याधिक रासायनिक मल तथा विषादी प्रयोगका कारण माटोमा आम्लेपन वृद्धि भएर माटोको उर्वरा शक्ति कमजोर हुँदै गएको हो। माटो तथा मल परीक्षण प्रयोगशाला झुम्का सुनसरीका प्राविधिक सहायक सन्तोष कटेलले मोरङ जिल्लामा मात्र नभएर प्रदेश नम्बर 1 कै खेतीयोग्य जमिनमा आम्लेपनको अवस्था उच्च रहेको बताउनुभयो।
ल्याबको प्रतिवेदन अनुसार अधिकांश 70% भन्दा माथि नै अम्लीय अवस्था रहेको छ। पहाड़मा केही मात्रामा अथवा जंगलको छेउछाउको जमिनहरूमा चाहिँ मध्यम छ भने अरू क्षेत्रमा चाहिँ एकदम कम अवस्थामा रहेको पाइन्छ।
माटोमा आम्लेपनको मात्रा बढ्न थालेपछि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ मोरङले प्राविधिक टोली सहित किसानको खेतबारीमा पुगेर माटो परीक्षण शिविर समेत सञ्चालन गर्दै आएको योजना प्रमुख विनोद कुमार मण्डलले बताउनुभयो।
बाली शिविर पनि गर्यो र माटो परीक्षण पनि गर्छ र माइक्रो न्युट्रिजन पनि गर्छ। विभिन्न किसिमका सूक्ष्म तत्वहरू के छ कमी यहाँको माटोमा त्यो पनि हामी पठाइसकेका छौँ।
यसरी खेतीयोग्य जग्गामा आम्लेपन बढी देखिएकाले त्यसमा सुधारका लागि किसानलाई कृषि चुन र अर्ग्यानिक मलको प्रयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।
अम्लेपना छ भने कृषि चुनको प्रयोग गर्नु पर्यो। सकेसम्म सबैभन्दा बढी गोठे मलहरू प्राङ्गारिक मलहरू चाहिँ बढी भन्दा बढी प्रयोग गर्नु पर्यो र माटो परीक्षण गरिसकेपछि सिफारिस अनुसार खाद्य तत्त्वहरू मलहरू प्रयोग गर्यो भने चाहिँ माटो सुध्रिन्छ।
माटो परीक्षण शिविर सीमित क्षेत्रमा मात्र सञ्चालन हुने गरेकाले सबै किसानहरूले चाहेर पनि आफ्नो खेतबारीको माटो परीक्षण गर्न पाइरहेका छैनन्। विषादीको अत्याधिक प्रयोग तथा परीक्षण नगरी मापदण्ड विपरीत जथाभावी रासायनिक मलको प्रयोग गर्ने प्रचलन बढ़िरहेकाले स्थानीय तहहरूले पनि यस्ता शिविरहरू किसानहरूको घर दैलोमा पुर्याउनु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाले फेरि क्षेपास्त्र परीक्षण गरेको छ। यसपटकको क्षेपास्त्र परीक्षण सन् 2017 यताकै सबैभन्दा ठूलो परीक्षण भएको उत्तर कोरियाले दावी गरेको छ। दक्षिण कोरिया, जापान र अमेरिकाले परीक्षणको निन्दा गरेका छन्। यो महिना मात्र उत्तर कोरियाले 7 क्षेपास्त्र परीक्षण गरिसकेको छ। संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई आणविक र ब्यालेस्टिक क्षेपास्त्र परीक्षण नगर्न भन्दै आए पनि उत्तर कोरियाले देशको प्रतिरक्षा प्रणाली सुदृढीकरणका लागि क्षेपास्त्र परीक्षण गरेको बताउँदै आएको छ। उत्तर कोरियाले परीक्षण गरेको पछिल्लो क्षेपास्त्र 2000 किलोमिटरको उचाइमा आधा घण्टा उडेर 800 किलोमिटर परसम्म मार हान्न सक्ने क्षमताको रहेको बताइएको छ। अमेरिकाको पूर्वी तटीय क्षेत्रका कतिपय भागहरूमा हिमपातले जनजीवन प्रभावित भएको छ। प्रचण्ड आँधीसहित बाक्लो हिमपात हुन थालेपछि त्यस क्षेत्रका 5 राज्यमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ। म्यासाचुसेट्समा 2.5 फिट हिउँको थुप्रनाले यातायात आवागमन बन्द भएको छ। हिमपातले त्यस क्षेत्रका 6000 उडानहरू रद्द भएका छन्। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले र फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोबीच टेलिफोन वार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ। हिजो भएको फोन वार्तामा युक्रेनमा पछिल्लो समयमा विकसित भएको राजनीतिक विकासक्रमका बारेमा कुराकानी भएको थियो। पूर्वी युक्रेनमा रसियाका कारणले उत्पन्न भएको परिस्थितिका विषयमा कुराकानी भएको समाचार संस्थाले जनाएका छन्। पूर्वी युक्रेनको रूसी सीमा क्षेत्रमा पछिल्लो समयमा रसियाले ठूलो संख्यामा सैनिक तैनात गरेको छ। त्यसलाई अमेरिका, बेलायत लगायतका पश्चिमा देशहरूले रसियाले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन्। तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने पश्चिमा देशहरूको चिन्ताको विषयलाई खण्डन गर्नुहुँदै उहाँले युक्रेनमा हमला गर्ने कुनै योजना नरहेको बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले विकास मैत्री संरचना र नीतिको अभाव रहेको बताउनु भएको छ। आइतबार अर्थ मन्त्रालयमा अर्थविदहरूसँगको छलफलमा अर्थमन्त्री शर्माले संविधान बमोजिम मुलुकको स्पष्ट अर्थनीति नभएका कारण अहिले अर्थतन्त्रमा विभिन्न समस्या देखा परेको बताउनुभयो। अर्थमन्त्री शर्माले राजनैतिक दलहरूमा मुलुकलाई सुहाउँदो स्पष्ट अर्थनीति वा खाका बनाउने बारे सहमति नहुँदा सरकारसँगै आर्थिक नीति पनि परिवर्तन गरिरहनु पर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा मन्त्री शर्माले विज्ञहरूको सुझावलाई सरकारले मार्गदर्शकको रूपमा लिने र छलफललाई निरन्तरता दिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा अर्थशास्त्रीहरूले तथ्याङ्कका आधारमा मुलुकको अर्थतन्त्र धराशायी भई नसकेको, यद्यपि थप खराब अवस्थातिर जान नदिन आवश्यक उपायहरू अवलम्बन गर्न सुझाव दिनुभयो। विदेशी मुद्रा संचितका लागि भुक्तानी सन्तुलनको स्थिति नभएसम्म आयातमा गरिएको कडाईलाई निरन्तरता दिन, कृषिको उत्पादकत्व बढाउने, अनुत्पादक क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहन गर्ने लगायतका सुझाव समेत अर्थविदहरूले दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ। छलफलमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर शंकर शर्मा, प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेल, योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सदस्य अर्थशास्त्री डाक्टर रामकुमार फुयाल र अर्थशास्त्री डाक्टर हरि रोका लगायतको उपस्थिति रहेको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से 105.55 अंकले वृद्धि भएको छ। आइतबारको परिसूचक बिहिबारको तुलनामा 3.80%ले वृद्धि भएको हो। सत्तारूढ गठबन्धनले निर्वाचनमा जाने निर्णय गरेसँगै घटिरहेको बजारमा उल्टो परिवर्तन भएको छ। आइतबार एकै दिनमा गत साताभर घटेको भन्दा बढी अंकले परिसूचकमा वृद्धि भएको छ। बिहिबार परिसूचक 3.29 अंकले वृद्धि भएर 2769.93 अंकमा पुगेर रोकिएकोमा आइतबार परिसूचक बढेर 2885.53 बिन्दुमा पुगेको छ। आइतबार कारोबार रकम उल्लेख्य अंकले बढेर 6 अर्ब 32 करोडको शेयरहरूको कारोबार भएको छ। बीमा समितिले रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन 2073 विपरीत काम गरेको भन्दै प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडलाई 10,000 रुपियाँ जरिवाना गरेको छ। समितिबाट प्राइम लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको स्थलगत निरीक्षण हुँदा सुरक्षित मर्यादित व्यवस्थित रूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएकोले बीमा ऐन बमोजिम प्राइम लाइफ इन्सुरेन्स कम्पनीलाई 10,000 रुपियाँ जरिवाना गरेको समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजु रमण पौडेलले जानकारी दिनुभयो।
अब खेलकुद समाचार। शहीद स्मारक ए डिभिजन लीगको दशौं चरणका खेलहरू माघको अन्तिम साताबाट शुरू हुने भएका छन्। इन्फाले लीगका दशौं चरणका खेलहरू माघको 27 गतेबाट शुरू गराउने तयारी गरेको छ। इन्फाका लीग निर्देशक संजीव मिश्रका अनुसार लीगको दशौं चरणका खेलहरू माघको अन्तिम साता गर्ने तयारी भएको बताउनुभयो। अहिलेको तयारी अनुसार माघको 27 गतेबाट फागुनको 1 गतेसम्म गर्ने योजना रहेको मिश्रले बताउनुभयो। 9 चरणका खेलहरू सकिएपछि करिब 3 साताका लागि लीगमा ब्रेक भएको थियो। यो बीचमा नै राष्ट्रिय फुटबल टीमले मोरिससँग 2 मैत्रीपूर्ण खेलको योजना तय भएको थियो, जसमा पहिलो खेलमा नेपाल 1-0 विजयी भएको थियो। 9 चरणसम्मको खेल सकिदा मच्छिन्द्र क्लब लीगको शीर्ष स्थानमा छ। उसले जारी लीगमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। उसले 9 खेलमा 7 जित 2 बराबरी खेल्दै 23 अङ्क जोडेको छ। साथै मच्छिन्द्रले एएफसी कपको छनौट चरण खेल्ने पनि पक्का भएको छ। अङ्क तालिकामा मच्छिन्द्रलाई पछ्याइरहेको मनाङले 9 खेलमा 6 जित र 1 बराबरी र 2 हार बेहोर्दै 19 अङ्क बनाएको छ। उसले मच्छिन्द्र र 7 दोबाटोसँग हार बेहोरेको थियो। तेस्रो स्थानमा रहेको आर्मीको 17 अङ्क छ। उसले 9 खेलमा 4 जित 5 बराबरी खेलेको छ। थ्री स्टार क्लब चौथो स्थानमा छ, उसको 16 अङ्क छ। यो पटकको लीगमा रेलिगेशनबाट बच्नका लागि च्यासल युथ क्लब र फ्रेन्ड्स क्लबमाथि बढ़ी दबाव रहेको छ। बारखरी मीडियाको आयोजनामा आगामी फागुन तेह्र र चौध गते प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुएस प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताउनुभयो। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसमी प्रणालीको प्रभावले देशका पहाड़ी भूभागमा आंशिक बदली रही तराईका भूभागमा हुस्सू कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा 2 दिनदेखि बिहानदेखि मध्याहसम्म घाम लागे पनि अपराह्नपछि बदली हुने क्रम जारी रहेकाले केही चिसो महसुस गरिएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 17.5 डिग्री सेल्सियस, न्यूनतम 5.8। काठमाडौँको अधिकतम तापक्रम 15.7 डिग्री सेल्सियस, न्यूनतम 3.3। पोखराको अधिकतम तापक्रम 18.6 डिग्री सेल्सियस, न्यूनतम 6.1। वीरेन्द्रनगरको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम 6.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 24.4 डिग्री सेल्सियस, न्यूनतम 7.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शहीद दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो। शहीदको सपना साकार पार्न सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। नेपालमा कोरोना संक्रमण दर घट्दो, 13,145 नमूना परीक्षण गर्दा 3,540 जनामा संक्रमण पुष्टि। 2 महिनाभित्र 5 वर्षदेखि 11 वर्षसम्मका बाल बालिकालाई फाइजर खोप लगाउने स्वास्थ्य मन्त्रालयको तयारी र उत्तर कोरियाद्वारा सन् 2017 यताकै ठूलो क्षेपास्त्र परीक्षण गरेको दावी। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।